नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा कुराकानी गर्ने गर्छौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयका शिक्षकहरूको समस्याका बारेमा हिजो सम्बन्धित मन्त्रीसहित छलफल गर्नुभएको छ। शिक्षा मन्त्री अर्थमन्त्री सहितको बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानून निर्माणको प्रक्रिया, सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा छलफल भएको थियो। शिक्षा ऐन छिटो ल्याउनुपर्ने लगायतका विभिन्न माग शिक्षकहरूले राखेका छन्। यसैबीचमा विद्यालयको नयाँ शैक्षिक सत्र पनि शुरू हुन लागेको छ। नयाँ शैक्षिक सत्रको शुरूसँगै अभिभावकहरूमा आफ्ना बालबालिकालाई कस्तो विद्यालयमा पढ़ाउने, हाल पढ़िरहेको विद्यालयको गुणस्तरीयता लगायतका विषयमा चिन्ता पनि हुने गर्छ। आज हामी विद्यालय शिक्षा, अहिले उठेका विभिन्न सवाल, समाधानका उपाय आदिबारे कुरा गर्छौं। हामीसँग हुनुहुन्छ शिक्षाविद विद्यानाथ कोइराला। कोइरालाज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
अब अहिले भनौं न, विद्यालय शिक्षाको विषय बारम्बार हामीसँग उठ्ने गरेको छ, विभिन्न छलफल हुने गरेको छ, टीका टिप्पणी हुने गरेको छ। पछिल्लो हाम्रो यो विद्यालयको शिक्षालाई यहाँले चाहिँ कसरी हेर्नु भएको छ?
केही सकारात्मक सुधारहरू भएको छन्। राम्रो किसिमको अभ्यासहरू गर्ने मान्छेहरूको जमात पनि बढ्दैछ। त्यो जमात को हो भनेर संग्रहित गर्ने किसिमको काम धन्दा भएको छैन, एउटा मैले त्यो देखिरहेको छु। दोस्रो, शिक्षकहरू आन्दोलित हुनुपर्ने परिवेश अझै बनिरहेछ, किनभनेदेखि अब शिक्षकले आन्दोलन गरे भनेर भन्नु भनेको एउटा पाटो हो, आन्दोलनको सम्झौता सरकारसँग गरे भनेर भन्ने बुझ्नु भनेको अर्को पाटो हो, ती सरकार भनेर भनेको दलहरूले नै आन्दोलनको उसमा चाहिँ सहमति गरेका हुन् भनेर भन्ने बुझ्ने अर्को पाटो हो। यसरी हेर्यो भने दलहरूले र त्यसपछि गएर चाहिँ सरकारले दुइटैले शिक्षकको मागहरूप्रति चासो नलिएको देखिँदो रहेछ। त्यसो भएपछि शिक्षक एकातिर के भयो भने गर्ने मान्छेलाई पनि प्रोत्साहन भएन, आन्दोलित भयो भनेर भन्दाखेरि पनि फेरि मनस्थिति बिग्रिने हो, त्यो अवस्थामा हामी खसिरहेछौँ।
अब यहाँले सकारात्मक कुरा गर्नुभयो, शिक्षाको गुणस्तरीयतामा हामी सुधारको बाटोमा अगाडि बढेका छौं। अब यो गुणस्तरीयमा सुधार भइरहँदा शिक्षकहरू चाहिँ आन्दोलित भइराख्नु परेको, शिक्षकहरूले चाहिँ आन्दोलन गर्नु परिरहेको अवस्था पनि छ। यसको कारण चाहिँ के होला? अब अघिल्लो चोटि पनि केही दिन आन्दोलन गरेर शिक्षकहरू पुनः विद्यालय फर्किएका थिए, अहिले फेरि मुलुकका विभिन्न भागका शिक्षकहरू काठमाडौँमा आएर आफ्नो मागहरू राखिरहेका छन्। यो बारम्बार शिक्षकहरूको आन्दोलनको कारण चाहिँ के देख्नुहुन्छ यहाँ?
राजनीतिक दलहरूको बेइमानी, मैले बेइमानी भन्ने शब्द प्रयोग गरेँ, किन बेइमानी भने भनेदेखि आफ्नो पालामा सम्झौता गराइसकेपछि त्यो दलले आफ्ना पालामा भएको कुराहरूलाई, आफ्नो पालामा चाहिँ ती कुराहरू मागहरू पूरा गर्नु पर्थ्यो, त्यो मागहरू पूरा गरेनछन्। यसरी हेर्नु भने 2075मा, 2080मा, 2078मा शिक्षकहरूले गरेका आन्दोलनहरू छन्, सम्झौताहरू छन्। त्यसमा हेऱ्यो भने सरकारले पनि ती सम्झौता पूरा गर्नलाई बल गरेर देखिँदो रहेछ, राजनीतिक दलहरूले पनि त्यो कुराकानी पूरा गरेको देखिँदो रहेछ। अनि राजनीतिक दलहरू के गर्दा पनि साखुल्य हुन जाँदा रहेछ। जस्तो ल, अहिले नै भनौँ न, ल हामीले चाहिँ तपाईँहरूका मागहरू एकदम जायज छन्, हामी शिक्षकहरूसँग ऐक्यबद्धता व्यक्त गर्छौँ भन्ने चाहिँ भन्नु भनेको उहाँहरूको गोहीको आँसु हो, एक किसिमको हिसाबले भोटको निम्ति गर्ने राजनीति हो। त्यो दृष्टिकोण जहिलेसम्म बदलिन्न नि, तैलेसम्म शिक्षकहरूले आन्दोलन गरिरहन्छन्। शिक्षकलाई के स्पष्टसँग, त्यसैले मैले के गरेका थिएँ भने शिक्षकका मागहरू एउटा कोलममा राखेँ, त्यो मागहरूलाई ऐनमा के राख्ने भनेर भन्ने किसिमको कुराकानी गराएँ, नियमावलीमा के राख्ने भनेर भन्ने लेखेँ, कार्यविधिमा के राख्ने भनेर भने, र यिनीहरूलाई समाधान गर्न नसकिने, जस्तो संविधान संशोधन गरेर मात्रै समाधान गर्न सकिन्छ भन्ने किसिमको कुरोहरू चाहिँ छुट्टै गरौँ, कति कुराहरू आर्थिक हैसियतले भ्याउँदैन भनेदेखि त्यो भ्याउँदैन, यसको निम्ति उधारो सहयोग गर्ने किसिमको तरिकाहरू यसरी गरौँ भन्ने किसिमका कुराहरू चाहिँ गरेर दिएका थिएँ। शिक्षक महासङ्घका साथीहरूलाई पनि दिएँ, काङ्ग्रेसको घटक, एमालेको घटक, माओवादीको घटक, तिनटै घटकलाई। त्यसपछि गएर चाहिँ फेरि यो शिक्षा मन्त्रालयलाई पनि दिएँ, त्यसपछि केही राज के अरे उस यो सांसदहरूलाई पनि दिएँ, तर उहाँहरूले त्यसलाई चासै लिनु भएन, अगाडि नै बढाउनु भएन। अनि त शिक्षकहरू आन्दोलित हुने स्वाभाविक हो, किनभनेदेखि उनले माग गर्छन्, सम्झौता गर्छन्, सरकार पनि निरन्तरता दिँदैन, पार्टी पनि साखुल्ले मात्रै भइदिन्छ। त्यो स्थितिले गर्दाखेरि अलमल भइरहेको मात्रै हो, तर समाधान गर्न सक्ने थुप्रै कुरा छन्। किनभने शिक्षकहरू बुझ्छन्, बुझ्नुपर्ने हामी बुद्धिजीवी हौ भनेपछि संविधान संशोधन गर्ने किसिमको कुराहरूमा चाहिँ उहाँहरू पछि हटिहाल्नुहुन्छ। अहिले संविधान संशोधन हुँदैन, त्यस्तो बेलामा बाँकी रहेका मागहरू पूरा गर्न सक्ने किसिमको काम गर्ने बित्तिकै शिक्षकहरू आफ्नो ठाउँमा गइहाल्नुहुन्छ।
भनेपछि विगतमा जति पनि शिक्षकहरूसँग सहमति भयो, त्यो सहमतिको चाहिँ कार्यान्वयन नहुँदा शिक्षकहरू चाहिँ बारम्बार आन्दोलित हुनु परिरहेको अवस्था छ। अब यसमा चाहिँ जुन यो कार्यान्वयन गर्ने पक्ष छ त्यो त्यसमा चाहिँ त्यति गम्भीरता नदेखिँदा यो चाहिँ बारम्बार दोहोरी नै रह्यो भनेर बुझ्न सकिन्छ।
एकदमै ठिक भन्नुभयो, किनभनेदेखि म त बारम्बार भनिरहेको छु, के भनिरहेको छु भने शिक्षकले गरेका मागहरूलाई वर्गीकरण गरौँ, यो सकिन्छ, यो सकिँदैन, यो अर्थले धन्दैन, यो संविधानसँग मिल्दैन, यो चाहिँ यहाँहरूको जिकिर मात्रै हो, यहाँहरू बुझ्नुहुन्छ यो काम गर्नुहुन्न भनिदियो भन्दै शिक्षकहरूले बुझ्सके सक्ने काम गर्नलाई, जस्तो उदाहरणको लागि शिक्षकहरूले हामी स्थायी हुनु पर्यो भनेर भन्नु, त्यसो भए ठिक छ, स्थायी हुनुको निम्ति न्यूनतम अङ्क नल्याइकन तपाईँलाई चाहिँ स्थायी हुन दिन्नौ, पास गर्नै पर्छ, तर तपाईँको अस्थायी होस् कि करार होस् कि अथवा चाहिँ कुनै अवस्थाको होस् यहाँको अनुभवलाई जोड्छौँ भनेपछि त सबैतिर काम भयो। शिक्षकले सम्मान खोज्यो, सम्मान लेखन त सम्मान फलानु सम्मान भन्दा भन्दा भन्नुलाई त के अप्ठ्यारै छैन। शिक्षकले सुविधा खोज्यो, सुविधा दिनको निम्ति चाहिँ के त सजिलो तरिका छ भनेर भने ल तपाईँलाई हामी सुविधा सबै दिन्छौँ, तर के गर्नुपर्छ भने तपाईँकै आफ्नै तलबबाट महिने पिच्छे तिर्ने गरी किस्ताबन्दीमा 2 वर्ष 5 वर्ष 10 वर्ष 20 वर्षको हामी चाहिँ यसरी सुविधा दिन्छौँ भन्नलाई के रोकिया छ भने अब संविधान हामी शिक्षकहरू पालिकासँग बस्दैनौँ, पालिकाले हामीलाई चाहिँ उ गर्यो दबाबमा राख्यो भन्ने किसिमको चिन्तन गर्ने हो भने पालिकामा बस्दैनौँ भनेर संविधान संशोधन गर्नुपर्छ, नत्र संविधानले त उनलाई एकल अधिकार दिया छ। त्यसो भएपछि शिक्षकले त्यो कुरा त बुझ्छन्। अब सम्झौता गर्ने कला सिकाइदिनु पर्यो कि, किनभने शिक्षकहरू पनि के हो भने दलसँगै आबद्ध हुन्, अब दललाई के गर्ने भनेर भन्ने किसिमको अर्को कुराकानी छ। अब शिक्षकहरूको मागमा हामी दलीय ट्रेड युनियनभित्रै बस्न पाउनुपर्छ भनेर चाहिँ भन्ने हो भनेदेखि अर्को बाटो छ, अर्को बाटो के हो भने मेरो दलमा बस्ने काङ्ग्रेसको हो, त्यसो भए काङ्ग्रेसको शिक्षा नीति कार्यान्वयन गरेर देखाउँछु भन्न त पाइन्छ। होइन एमालेको हो त्यसो भए यसो गर्छु, माओवादीको हो यसो गर्छु, अथवा चाहिँ के अरे जनमतको हो यसो गर्छु भन्न त पाइन्छ। त त्यो ढङ्गबाट एउटा बाटो हो भने अन्तर्दलीय सहमतिको बाटो बनाएर गुणस्तर भनेको यही हो, यो गुणस्तर कार्यान्वयन गरेर सुनिश्चित गर्नको निम्ति यहाँहरू जिम्मेवार हुनुहुन्छ है भन्नलाई त मजासँग सकिन्थ्यो। यो काममा स्पष्टता नभएको कारणले गर्दाखेरि हो।
अब जसरी शिक्षकहरूले विभिन्न मागहरू उठाउनु भएको छ, अब संविधान संशोधन गर्नुपर्ने सम्मका मागहरू उहाँहरूले राख्नु भएको छ, यी सबै मागहरू कति जायज लाग्छ यहाँहरूलाई? यहाँलाई
एकदमै ठिक भन्नुभयो, म कति मागहरूलाई जायज किन भन्छु भनेर भनेदेखि सुविधाको कुराहरूमा उहाँहरूको जायज माग नै हो, तर देशको अर्थतन्त्रले धान्दैन भनेपछि सुविधा के गर्न सकिने सम्भावना रहेछ भनेर भनेदेखि ल यहाँहरूलाई सुविधा दिन्छौँ, तर कसरी दिन्छौँ भने बिमामा यहाँहरू स्वतः सदस्य हुने, उद्योगमा यहाँहरू सेयर होल्डर हुने, वा व्यवसायमा यो सेयर होल्डर हुने, त्यस्तो गर्नलाई त केही अप्ठ्यारो छैन, केही प्रतिशत उहाँ लगानी गर्नु होला, धेरै फाइदा हुने किसिमको गर्नु त सजिलो छ। मैले अघि भने जस्तो युरोप अमेरिकामा मोर्गेजमा 40 वर्षमा ऋण तिर्नुपर्ने भन्न मिल्छ, हाम्रोमा त्यसो गर्नलाई के अप्ठ्यारो छ, त्यसो गर्दाखेरि शिक्षकका माग के नाजायज भन्ने। अब उनले तिन मान खोज्यो भने मान त जोसुकैले खोज्छ, सरकारको ग्रेड र त्यसपछि गर्छन् शिक्षकको ग्रेडमा किन फरक भनेर भन्दा भन्ने कुराकानीलाई किन त्यो फरक गर्नु परेको छ, त्यसलाई के हुन्छ। बाल विकासका के अरे शिक्षकहरू जुन छन्, बाल विकास शिक्षाका जुन शिक्षकहरू छन् उनलाई चाहिँ 3 घन्टाको निम्ति पैसा दिइरहेछ, उनलाई स्पष्टसँग भन्ने 3 घन्टा होइन हजुरको जहाँ परीक्षा चाहिँ अब 6 घन्टै हुन्छ, अब तपाईँ 3 घन्टा होइन 6 घन्टाको काम गर्नुहुन्छ, 6 घन्टा काम गर्दाखेरि चाहिँ के गर्छौँ भने अब 1-3 एकै ठाउँमा लगेर जोड दिन्छौँ, 1-3 जिम्मा यहाँले लिनुहुन्छ, एकीकृत ढङ्गबाट पढाइ गर्नुहुन्छ, बाल विकासको मर्म पनि पुरा हुन्छ, त्यसो गरेपछि तपाईँ 6 घन्टे भयो अब तपाईँलाई पुरा जागिर दिन्छौँ भन्नुलाई के अप्ठ्यारो भएको छ। अब जागिर दिन सकिँदैन भनेर भनेदेखि चाहिँ नि फ्रेन्ज बेनिफिट्स भन्छन्, त्यस्तो अरू सुविधाहरू दिने किसिमको तरिकाहरू गर्न सकिन्छ। मलाई चाहिँ यसरी गरिदियो भने समाधानको बाटोमा जान सकिन्छ। खालि राजनीतिक दलहरूको आफ्नै पार्टीका मान्छे त हुन् शिक्षकहरू भन्ने किसिमको बलमी चाहिँ, अनि त्यसपछि गएर चाहिँ सरकार भइसकेपछि निरन्तरता दिनुपर्छ नि त। हिजो के गरेछ, आज के गरेछ, भोलि के गरेछ भनेर भन्ने किसिमको निरन्तरता दिनुपर्छ नि त। भन्ने किसिमको निरन्तरताको कुरा नगर्ने, अनि आफै मन्त्रीमण्डलमा हुँदाखेरि चाहिँ गरेका सम्झौतालाई पनि वास्ता नगर्ने। जस्तो उदाहरणको लागि भनौँ न, देवेन्द्र पौडेल मान्य महोदय उहाँ शिक्षा मन्त्री हुनुहुन्थ्यो, उहाँकै पालामा सम्झौता गरे हो 51 बुँदैसम्म हुन्छ, तपाईँ किन कार्यान्वयन नगरे हो? त्यस्तै गरेर चाहिँ गिरिराजमणि पोखरेल हुनुहुन्थ्यो, किन सम्झौतालाई पुरा नगरे हो? प्रधानमन्त्री ओली नै हुनुहुन्थ्यो, किन नगरेको हो? प्रधानमन्त्री के अरे प्रचण्ड नै हुनुहुन्थ्यो, किन नगरेको? शेरबहादुर पनि कुनै बेला प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँको कुराकानीको किन नगरेको? अब भने चाहिँ सरकार पनि उहाँहरूको, राजनीतिक दल पनि उहाँहरूको, शिक्षकहरू पनि दलसँगै आबद्ध भएका शिक्षक साथीहरू, किनभने उहाँ शिक्षक भनेर चाहिँ भनेर शिक्षकको सङ्गठन हुँदैन, दलहरूको घटकहरूको महासङ्घ हो। अब यति बुझिसकेपछि, यति गहिराईमा बुझिसकेपछि त समाधान निकाल्ने त उहाँहरूले हो नि त। बसेर संवाद गरे भने शिक्षकले नै भन्दैन। त्यसैले म त देख्छु के भने समाधानका बाटो पनि छन्, शिक्षक पनि त्यसलाई बुझ्छन्, र यसलाई समाधान गर्न सक्ने सम्भावना पनि छ। त उहाँहरूले राम्रो गर्ने शिक्षकहरूको पोर्टफोलियो बनाइदिउँ न, लौ न त्यो पोर्टल एउटा बनाइदिएर राम्रो गर्नेको जम्मै तथ्याङ्कहरू राखिदिउँ। त्यो गर्दाखेरि त शिक्षकहरू आफू पनि राम्रो हुँदै आउँछन्। जो नसक्ने शिक्षकहरू छन् उहाँहरूलाई के भनौँ भने हजुरहरूको अब बेला गयो, किनभने सक्नुहुन्न, विद्यार्थी नयाँ आए अब पुराना शिक्षकले पढाउन सक्नुहुन्न भनेदेखि यहाँहरूलाई दुई चार पटक अवसर दिउँ, गर्न सक्नुभएन भने जानुहोस्। त्यसो गर्दाखेरि गोल्डन ह्यान्डसेक गरेर चाहिँ पठाइदिउँ भन्नलाई त केही गाह्रो छैन कि, नगरेको मात्रै हो भन्ने म बुझ्छु।
अब आशा गरौं अब सबै पक्षको तदारुकता देखिएको छ। प्रधानमन्त्रीले पनि हिजो सरकार पक्षसँग छलफल गर्नुभएको छ यो विषयमा, र चाँडै शिक्षकहरूको माग, जायज मागहरू पूरा हुनेछन् र उहाँहरू चाहिँ विद्यालय फर्कने वातावरण बन्ने छ, यो आशा गरौं। अब यो बीचमा पनि हामीसँग चाहिँ एउटा सकारात्मक पक्ष के छ भने शिक्षाको गुणस्तरीयतामा सुधार छ, सुधारको संकेत छ, र यसले चाहिँ थप यो शैक्षिक सुधारमा राम्रो आगामी दिनमा राम्रो प्रभाव देखिनेछ, यसको प्रभाव पर्नेछ। अब यसको पछाडिको कारण चाहिँ के देख्नुहुन्छ? अब बारम्बार शिक्षकहरू आन्दोलित भइराखेको अवस्था छ एकातिर, अर्कोतर्फ भने शिक्षाको गुणस्तरीयतामा चाहिँ हामीले सन्तोष गर्ने ठाउँ छ, सुधार हुँदै गएको छ, यसको पछाडिको कारण चाहिँ के छ, के देख्नुहुन्छ?
गजब ल्याउनुभयो। अब गुणस्तर भने के भनेर भन्ने हामीले गहिराईमा बोल्दा रहेछ। अब त्यसको मानक के हो भनेर पनि म अहिले बनाइरहेको छु, बागमती प्रदेशले चाहिँ त्यो मलाई जिम्मा दिएको छ, म त्यो त बनाइरहेको छु। लगानीमा गुणस्तर के रहेछ? साँच्चै लगानी भनेर भन्नाले विद्यार्थी हो, शिक्षक हो, पैसा हो, पाठ्यक्रम हो, पाठ्य पुस्तक हो, त्यसलाई लगानीमा गुणस्तर भनेको के हो? त्यस्तै गरी चाहिँ प्रक्रियामा गुणस्तर भनेको क्या हो? त्यो भनेको पठन पाठनमा शिक्षकले पढाउने लेखाउने र विद्यार्थीले पढ्ने कुराकानीमा गुणस्तर दियो त के हो? र उत्पादनमा गुणस्तर के हो भनेर भन्नाले पास गरेको मान्छेहरूमा ज्ञान के चाहिने हो, सिप के चाहिने हो, प्रविधि के चाहिने हो, के कुराकानी उसले थाहा पाउनुपर्छ भन्ने किसिमको काम गरिरहेको छु। मलाई चाहिँ यो मानक बनाइसकेपछि देशैभरि यो मानकमा आवश्यकता अनुसार थपघट गरेर जान सक्ने एउटा सम्भावना छ। दोस्रो सम्भावना के छ भने राम्रो अहिले गरिरहनु भएको जो शिक्षक हुनुहुन्छ उहाँहरूको निम्ति सरकारकै पोर्ट के अरे यो वेबसाइटमा एउटा पोर्टल बनाएर त्यो पोर्टलमा उहाँहरूले आफ्नो मोबाइलबाट अपलोड गर्न सक्ने पाउने किसिमको ढङ्गको व्यवस्था बनाउन सकिन्छ, जसको बारेमा म शिक्षा मन्त्रीज्यूहरूलाई बारम्बार भनिरहेको छु, तर उहाँहरूले बुझ्नुहुन्न वा सुन्नुहुन्न वा चाहनुहुन्न, त्यो उहाँहरूको काम हो। यो किसिमको गर्ने बित्तिकै त्यसले के गर्छ, राम्रो गर्ने मान्छेहरू वाप्तै अगाडि आउँछ, अनि त्यही पोर्टल हेरिसकेपछि अनि बिस्तारै अरू मान्छेहरूलाई पनि जाँगेर आउँछ। अनि म जस्ता मान्छेहरू सम्भावना छ यसरी गरौँ, विकल्प छ यसरी गरौँ भनेर एक्लो प्रयासमा भनौँ न एक मानेमा चाहिँ म जस्ता मान्छेहरू पनि लागिरहेछौँ। यस्तो कोही तालिमको रूपमा लागिरहेछन्, कोही सम्वादको रूपमा लागिरहेछन्, त्यो कुरालाई चाहिँ पालिकाहरूले पनि अभ्यास गरिरह देख्छु म। त्यसो हुँदाखेरि शिक्षक महासङ्घका साथीहरूको ढङ्गको पनि अर्को मजाको ढङ्ग छ। त्यही भित्रबाट प्रविधि मैत्री शिक्षक समाज भनेर अहिले पनि आन्दोलनमा हजुर देख्न सक्नुहुन्छ। यो प्रविधि मैत्री शिक्षक समाजले निशुल्क रूपमा साथीहरूलाई प्रविधिमा उन्मुख बनाइरहनु भएको छ। त्यस्तै किसिमको हिसाबले कोही ननिदाएको शिक्षक भनेर लाग्नु भएको छ, कोही विभिन्न उसको महिला शिक्षक समाज भनेर लाग्नु भएको छ, गरिरहनु भएको छ। तर त्यो गरेका कामलाई एकत्रित गर्न साथ गुणस्तर पनि बढ्छ, जिम्मेवारी पनि बढ्छ। कारण के हो भनेदेखि निजी एकातिर बढेर गयो, अब सरकारीको केटाकेटीहरूलाई चाहिँ सरकारी स्कुलमा पढ्ने केटाकेटीहरू झन्नै 91% गरिबका केटाकेटी सरकारी स्कुलमा पढ्दैछन्, निजीहरू छोड्दै गए, 65% निजीका विद्यार्थीहरू चाहिँ धनी समुदायका हुन्। अब यो स्थितिबाट चाहिँ बुझ्दाखेरि के देखिँदो रहेछ भने अब त हामीले साँच्चै गरिबलाई न्याय गर्ने हो भने नपढाइ हुँदैन, अब नसुधारी हुँदैन भन्ने मनस्थिति चाहिँ शिक्षकहरूमा बनेको कारणले गर्दाखेरि यो अगाडि बढ्दै गएको।
अब यसमा चाहिँ निजी विद्यालय सामुदायिक सरकारी विद्यालयको जुन खालको शिक्षा छ त्यसमा अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब एक खालको खाडल उत्पन्न हुने हो कि निजी विद्यालयहरूको शिक्षा र सार्वजनिक सरकारी विद्यालयको शिक्षालाई लिएर चाहिँ विभेद केही भनौ न, यसको गुणस्तरीयताका सम्बन्धमा कसरी हेर्न सकिन्छ?
बर्बादीको बाटोमा हामी छौँ, खाडलको बाटोमा हामी छौँ। नेतृत्व कस्तो रहेछ भनेदेखि चाहिँ दुईतिर फर्किने नेतृत्व रहेछ, क्या दुईतिर धार भएको तरबार जस्तो। एकातिर के भन्ने भनेदेखि निजी विद्यालय खोल्न पनि लाउने, अर्कोतिर के गर्ने भने निजी मुर्दाबाद भनेर भने विद्यार्थीहरूलाई अथवा शिक्षकहरूलाई उचाल्न पनि नछोड्ने, यो दोहोरो धार भनेर भनेको त उहाँहरूले अपराध गरे हो नि त। किन मैले त्यसरी भने नेपाली काङ्ग्रेसले उदार अर्थनीति अन्तर्गत निजी विद्यालय खोल्न दिएकै हो, एमाले संस्थागत रूपमा निजी विद्यालयमा प्रवेश गरेकै हो, त्यसपछि त्यसलाई संरक्षण पनि गरिरहेछ। अहिले पनि देख्न सक्नुहुन्छ प्रधानमन्त्रीले बोलेको शब्दलाई पनि यहाँ सोध्न सक्नुहुन्छ, निजी गुठीमा जाँदैनन्, तिनीहरू निजी हुन्, पैसा कमाउँछन् भनेर चाहिँ उहाँले जुन ढङ्गले भन्नुभयो त्यो भित्रको अन्तरिय बुझ्न सक्ने स्थिति छ। त्यस्तै गरी माओवादीका साथीहरूले पनि पहिले तर्साएर पैसा दिनुभयो, अब निजीका साथीहरूसँग चाहिँ निजी आफैले पनि खोल्न थाल्नुभयो, विप्लवजीका साथीहरू पनि खोल्नुभयो, मधेसको साथीहरूले पनि खोल्नु भएको छ। अब प्रश्न के आउँछ भनेदेखि आफूले खोल्ने अनि बजारमा अर्को बोल्ने त भएन, खाडल त यति ठुलो खाडल भइसकेछ अहिले हेर्नुभयो भने 50-70% सरकारी के अरे यो सहरी क्षेत्रका केटाकेटीहरू अब निजीमा पढ्ने भइसके, धनीहरूले निजी सरकारी स्कुल छोडिसके, गरिबहरू त्यो गरिबहरूको 9% केटाकेटीहरू निजीमा चाहिँ आएको देखिन्छ, देखिँदो रहेछ तथ्याङ्कले। अब यो यथार्थलाई बुझ्ने हो भने अब गर्ने भनेर भनेको न्यु खोज्ने बेला गयो, अब गर्ने के हो भने निजी र सरकारीको बिचको सहकार्यको डिजाइन के हो, अब त्यो सहकार्य भनेको विद्यार्थी विद्यार्थीमा सहकार्यको तरिका के हो, शिक्षक शिक्षकमा सहकार्यको कुराकानी के हो, व्यवस्थापन व्यवस्थापनको बिचमा सहकार्यको तरिका के हो, लगानीको हिसाबमा के हो, भौतिक साधनको हिसाबमा के हो, यो बारेमा बनाऊ भनेर म कहिलेदेखि कराइरहेको छु। उहाँहरूलाई मैले बनाइदियो भनेदेखि उहाँहरूले बोक्न नसक्ने, उहाँहरूले आफू नबनाउने अनि सरकार नबनाइदिने, हामी जस्ता मान्छेहरूले बनाइदियो भनेदेखि त्यसलाई चाहिँ बोक्ने किसिमको चलन चल्ती नहुने, यसले गर्दाखेरि मात्रै यो खाडल पाटमा जानिएन भने हामीले त अर्को वर्गीय हिसाबबाट द्वन्द्व हुने स्थितिमा पुर्याइसकेका छौँ। मलाई लाग्छ त्यसलाई पाट्नुपर्छ, पाट्ने भनेर भनेको सहकार्य मात्रै हो।
अब त्यसो भए अब सरकारी विद्यालयहरूमा पठन पाठन गर्नका लागि जुन प्रोत्साहित गर्नुपर्ने सरकारको दायित्व पनि हो, तर यहाँले उल्लेख गर्नुभयो हामीकोमा अलि विरोधाभास पनि छ, एकातिर निजीलाई प्रोत्साहन गर्ने प्रोत्साहित दिने, अर्कोतर्फ सरकारले विद्यालय पनि सञ्चालन गर्ने। अब यो सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीहरू बढीभन्दा बढी बढाउन सरकारले गर्नुपर्ने कामहरू कति जायज लाग्छ यहाँलाई, कति गरेको छ?
एकदमै अप्ठ्यारो पेचिलो प्रश्न ल्याइदिनु भयो। किन मैले त्यसो भने हिमाली भेग पहाडी भेगमा र मधेसको तल्लो क्लासहरूमा शिक्षकहरू बढी भयो अहिलेको स्थितिमा, केही अपवाद छोडेर यसरी हेर्नु हो भने झन्डै 15,000 स्कुलहरूमा 100 कम विद्यार्थी छन्। त्यसको सन्देश के हो भन्दा अब पछि पिच्छे शिक्षक दिन सकिने अवस्था छैन, र लागतको हिसाबबाट हेर्ने हो भने लागत पनि महँगो परेर गयो। निजी विद्यालयले जहाँनिर चाहिँ 800 रुपियाँ 900 रुपियाँमा पढाइरहन्छन् त्यहाँ सरकारको प्रति महिना प्रति विद्यार्थी 5,000 रुपियाँ लगानी भएको जिरीमा भेट्न सक्नुहुन्छ। यही नजिकको टोखामा 2600 रुपियाँ लगानी भएको छ। प्युठानमा हेर्नुभयो भनेर भन्दै 2630 रुपियाँ लगानी भएको छ प्रति विद्यार्थी प्रति महिना। अब यत्रो लागत धान्न सक्ने अवस्था देशको छैन। त्यसो भनेपछि अब शिक्षकलाई के भन्नुपर्ने भयो, राजनीतिज्ञले के बुझ्नुपर्ने भयो भने प्रति कक्षा शिक्षक दिन सक्ने अवस्था छैन। अब गर्ने के हो भने विद्यार्थीको संख्या गनेर शिक्षक दिन्छु, त्यो शिक्षकको योग्यतामा तलब राख्छु। अहिले त तहमा तलब हाल्छ नि त, एमए पास गरे पनि आधारभूतमा गएर पढायो भनेदेखि उसको तलब थोरै हुन्छ। त्यो किसिमको चलन चल्ती अब बदल्छु, एउटै शिक्षक बहुविषयक बनाउनलाई सिकाउ के अरे तयार पार्छु। वा त्यो शिक्षकले मात्रै सक्दैन भने मोनिटरिङ प्रथाको विकास गरेर जस्तो गुरुकुलमा गुम्बामा मदरसामा गरे जस्तो माथिल्लो क्लासको त केटाकेटीलाई तल लगेर पढाउँछु। यो तरिका जब गर्छौँ अथवा सँगसँगै गएर गाउँघरमा भएका जति पनि परम्परागत सिपका धनी छन्, आधुनिक सिपका धनी छन्, देशैभित्र बसेका नेपालीहरू छन्, अब ती डायस्पोरामा भएका नेपालीहरू छन्, तिनलाई म यसरी उपयोग गर्छु भन्ने दृष्टिकोण हामीले बनाउन सकेनौँ भने हामी चाहिँ नि शिक्षालाई अगाडि बढाउन सक्ने परिस्थितिमा पुग्दैनौँ। किनभनेदेखि अहिलेको जुन मानसिकता छ त्यो मानसिकताले काम गर्दैन। पहिलो चुनौती त्यहाँनिर हो आर्थिक प्रबन्धन। यो बारेमा मैले अर्थमन्त्रीजीसँग पनि 2-3 दिन अगाडि भनेको छु स्पष्ट रूपमा। अब उहाँले कसरी बुझ्नुहुन्छ त्यो थाहा छैन, किनभने उहाँहरू भोटको निम्ति शिक्षकलाई चलाउनुहुन्छ, हामी गुणस्तरको निम्ति चाहिँ शिक्षकसँग संवाद गर्छौँ। फरक त्यहाँनिर हो, उहाँले के बुझ्नुहुन्छ, फलानु शिक्षक त्यहाँ राख्यो भने मेरो पार्टीको भोट ठ्याक्कै आउँछ, त्यो त भएन नि। त्यो त उहाँहरूको चिन्तनमा पनि त्यो बिग्रिनु पऱ्यो, अब भत्किनु पऱ्यो। शिक्षकलाई दलै पिछेका शिक्षक सङ्घ सङ्गठनहरू बनाउने भनेको उहाँको कुकर्म हो, त्यसलाई सुकर्म भन्न मिल्दैन। अब बेला गइसक्यो, अब त शिक्षकलाई पेसा कर्मी बनाउनलाई चाहिँ बल गराउनु पऱ्यो। यो किसिमको काममा उहाँहरूले गर्नु पऱ्यो। यति गरिदियो भने अनि पछि त हामी के हुन्छ नि, हर व्यक्तिले उत्पादन गर्न थाल्छ है, विद्यार्थीको उत्पादन गर्न सक्ने अवस्था रहेछ। जस्तो रोङ गाउँपालिकाको, मैले चाहिँ नि इलामको रोङ गाउँपालिकाको उदाहरण दिन्छु, उहाँहरूले गरेको तरिका के हो भनेदेखि प्रत्येक विद्यार्थी अनिवार्य बस्नुहुन्छ, ब्याङ्कसँग सहकार्य गर्नुभयो, ब्याङ्कले पनि प्रतिदिन 1 रुपियाँ राखिदिने हो, यसले पनि के अरे पालिकाले पनि प्रतिदिन 1 रुपियाँ राखिदिने हो। अब यो किसिमको अभ्यास हामीले चाहिँ गर्न सक्यौँ भने त्यो चाहिँ नि नचल्ने खालको पैसा के भन्छ उसको पैसा चल्दैन, त्यो बसिरहन्छ, पछि भयो भने त पैसा पनि हुने भयो। यस्ता अभ्यासहरूलाई अगाडि ल्याइदियो भने मलाई लाग्छ हामी चाहिँ नि
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। अब छोटकरीमा जवाफ दिनुहोला, अहिले नयाँ शैक्षिक सत्र पनि शुरू हुँदैछ। अब अहिलेको भाषा चाहिँ के छ भने पैसा हुनेले चाहिँ निजी विद्यालयमा पढाउने, नहुनेले सरकारी विद्यालयमा पढाउने, अब अभिभावकले चाहिँ कसरी निर्णय गर्ने?
अर्को पेचिलो विषयवस्तु ल्याउनुभयो। वास्तवमा अभिभावकले केटाकेटीहरूको पढाइको निम्ति आफ्नो लगानी गर्न खोजिरहेछन्। त्यसो भए चाहिँ हामीसँग पनि हाम्रो लगानी पनि पर्याप्त रहेछ, नि शुल्क र अनिवार्य शिक्षा भनेर भन्छौँ, तर चाहिँ क्षमता रहेनछ। अब के भन्नु पर्यो भने अभिभावकहरू यहाँहरूले पैसा तिर्नुहोस् तर शुल्क भनेर नतिर्नुहोस्, किनभने कागजी हिसाबमा शुल्क तिर्नु मिल्दैन, सहयोग चाहिँ गर्ने किसिमको हिसाब गर्नुहोस्, तिर्ने गरौँ, गरिबलाई निशुल्क गर्ने गरौँ, दलितहरूको निम्ति अपाङ्गता भएको निम्ति उहाँहरूलाई चाहिँ निशुल्क गर्यौँ, वा विपन्नको निम्ति यति लियो भने अनि हामीसँग पैसा नि हुन्छ, शिक्षकहरूलाई चाहिँ ल यहाँहरूको जिम्मा गुणस्तरको दियो भनेदेखि चाहिँ सम्भावना नि।
हजुर हस् हस् विद्यानाथ कोइरालाज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले विद्यालय शिक्षाका अहिले उठेका विभिन्न सवालमा केन्द्रित रहेर शिक्षाविद विद्यानाथ कोइरालासँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।